यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन पूर्ण सहयोग रहने तीन दलका शीर्ष नेताको प्रतिबद्धता। प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको बैठक सञ्चालनमा अवरोध। विपक्षले अनावश्यक अत्तो थापेर सदन अवरूद्ध गरेको, प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। सबै पार्टी र सरकारवालासँगको छलफलपछि सहमतिको वातावरण बनाएर संविधान संशोधन गरिने, गृहमन्त्री रमेश लेखकको भनाई। र इजरायली आक्रमणमा परि गाजामा 25 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रमुख तीन दलका शीर्ष नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन आफ्नो पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जवाफदेहिता निगरानी समिति र द्वन्द्व पीड़ित संघद्वारा आज काठमाण्डुमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँहरूले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका यसअघिका काम किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पीड़ितका घाउमा मलम लगाऊ, उहाँहरूका आँसु फुसौं र नेपाली जनतालाई निश्चिन्त बनाऊ, अब नेपालमा शान्ति हुनेछ। अब उपरान्त नेपालमा यस्तो भायोलेन्स हुने छैन, यसरी मान्छे पीड़ित हुनुपर्ने छैन। हामीले वास्तवमा संकल्प गर्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन, पीड़ितलाई न्याय दिन नसकिने कुरा छैन, हामी सक्छौ। त्यही विश्वासका साथ अहिले प्रधानमन्त्रीको हैसियतमा म लागेको छु। हामीले अगाडि बढाउनु पर्ने दुईटा कुरा छन्, एउटा शान्ति प्रक्रियालाई टुङ्गो लगाउने, अर्कोतिर सुशासन र विकासको कामलाई अगाडि बढाउने। शान्ति प्रक्रियालाई सफल बनाऊ, न्याय दिने कुरा, परिपूर्ण दिने कुरा, मानवताको विरूद्धको गम्भीर अपराध गर्नेलाई कारवाही हुन्छ नै।
प्रधानमन्त्री ओलीले बिना दबाव पीड़ितलाई न्याय हुने गरी सत्य निरूपण तथा मेलमिलाप आयोग गठनपछि निष्पक्ष छानबिन गरिने बताउनुभयो। सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाली शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सरकार लागि परेको बताउनुभयो।
सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने अघि बढ़िरहेको छ। संक्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ। सम्भवतः छिटै नै यो आयोगहरूले पूर्णता पाउनेछन्। आयोगले शान्ति सम्झौताका मर्म अनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अन्वेषण गरेर न्याय दिलाउने नै छ। वर्तमान सरकार राजनीतिक दलहरू पीड़ितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया दुर्घटनामा नजाओस् भन्नका निमित्त धेरै जोखिम उठाएर सेना समायोजन र संविधान निर्माणमा गएको बताउँदै गम्भीर अपराधमा संलग्नलाई कार्यवाही गर्ने विषयमा दलहरूबीच कुनै विवाद नभएको प्रष्ट पार्नुभयो।
मैले एउटा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले अत्यन्त जटिल र संवेदनशील विषयहरूलाई टुङ्गोमा पुर्याउन मैले आफ्नो ठाउँबाट धेरै रिस्कहरू उठाएको छु। ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यत भिक्टिम सेन्टर्ड हुनुपर्छ, पीड़ितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकता राख्नुपर्छ भन्ने कुरामा पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै पनि विवाद भएन।
सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रतिनिधि हाना सिंगरले नेपालले द्वन्द व्यवस्थापनमा विश्वमा उदाहरणीय काम गरेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। बिहान 11 बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो 2 बजेसम्मका लागि स्थगित भएको थियो। दिउँसो 2 बजे पनि बैठक नबसी भोलि बिहान 11 बजेसम्मका लागि सूचना जारी गरी बैठक स्थगित गरिएको हो। विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले भोलि बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयबाट जारी सूचनामा जनाइएको छ। हिजोको बैठकमा पनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेपछि बैठक अवरूद्ध भएको थियो। सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरी सहमतिको प्रयास जारी राख्नु भएको छ। प्रतिपक्षले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारको जवाफ दिनुपर्ने अडान राखेको छ। प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभाको बैठक अवरूद्ध गरेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरेका हुन्। बैठक शुरू भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। अध्यक्षसँग समय माग गरी विपक्षी दलहरूको तर्फबाट नेकपा एकीकृत समाजवादीका सांसद डाक्टर बेदुराम भूषालले कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सभा चल्न नसक्ने बताउनुभयो। त्यसपछि नेपाली कांग्रेसका सांसद कृष्ण प्रसाद सिटौलाले अध्यक्षसँग समय माग गरी प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै बैठकमा अवरोध नगर्न सत्ता पक्षको तर्फबाट आग्रह गर्नुभयो। राष्ट्रिय सभाको बैठक भोलि सभा 1 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरूद्ध गरिएको बताउनु भएको छ। महिला उद्यमी महासंघको 8 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले गैर विषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरूद्ध गर्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले यही चैत 18 गतेभित्र जारी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरूद्ध गर्न लागेकामा चिन्ता व्यक्त गर्नुभयो। आजदेखि यही चैत 18 गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरूको प्रदर्शनी समेत राखिएको छ। गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै पार्टी र सरकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र गरिने बताउनु भएको छ। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर 3 आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा मन्त्री लेखकले संविधान बनेको 10 वर्ष भएको र यसको राम्रा र जटिलता देखिएका पक्षमा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले मुलुक निरंकुश र तानाशाही व्यवस्था फालेर लोकतान्त्रिक व्यवस्थामा अगाडि बढ़िसकेकाले फेरि निरंकुशता र तानाशाहीतर्फ नजाने स्पष्ट गर्नुभयो। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताउनु भएको छ। आज काभ्रे पलाञ्चोकको बनेपा नगरपालिकाको 44 स्थापना दिवस समारोहमा उप प्रधानमन्त्री सिंहले बाढ़ी पहिरोले क्षतिग्रस्त बनेपा पनौती र धुलीखेलमा संचालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एसियाली विकास ब्याङ्कले चासो दिएको र मन्त्रालयले पनि ताकेता गरी छिटो निर्माण अघि बढ़ाउने जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्बन बिक्री बापत प्राप्त भएको रकम गरीब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले कार्बन उत्सर्जन न्यूनीकरणमा साझा प्रयासको खाँचो रहेकोमा जोड़ दिनुभयो। मन्त्री खड्काले नेपालले सन् 2045सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। इलामको रोङ गाउँपालिकाले गोरू पाल्ने किसान छनौट गरी कृषिमा नयाँ कार्यको थालनी गरेको छ। कृषि पेसालाई सम्मानित पेसाका रूपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन 121 जनालाई गोरू किसान छनौट गरिएको हो। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन 121 जनालाई गुरू किसान छनौट गरेको छ। गुरू किसान छनौट गरी सम्मान गरेकोमा यहाँका किसानहरूमा उत्साह देखिएको छ। किसानलाई अघि बढाउन गुरू किसान छनौट गरेकोमा स्थानीय दुर्गा सुब्बा उत्साहित हुनुहुन्छ।
एकदम राम्रो खुसी लाग्यो। अहिलेसम्ममा अब किसानलाई चाहिँ अब खासै अब तल्लो दर्जामा हेरिन्थ्यो नि त, गुरु किसानमा छनौट भएर अब उहाँले पनि सम्मान गर्नुभयो होइन। अब यहाँको मुख्य आय स्रोत नै कृषि हुनाले गर्दाखेरि अब कृषिलाई चाहिँ अब अझ हामीले राम्रो आधुनिक तरिकाले लानुपर्छ।
गाउँपालिका भित्रका करिब 5,000 किसानहरूबाट अगुवा किसान छनौट गरी गुरु किसान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। मेहनती, कृषिमा नयाँ प्रयोग खोज गर्ने यहाँका व्यावसायिक र निश्चित मापदण्ड पूरा गर्ने किसानहरूबाट गुरू किसान छनौट गरिएको छ। कृषि कर्ममा निरन्तर लाग्नेहरूको लागि गुरू किसान कार्यक्रम सकारात्मक रहेको भन्दै अगाडि बढाउन अरू धेरै कार्यक्रम गर्नुपर्ने गुरू किसान छनौट हुनुभएका रञ्जित राई बताउनुहुन्छ।
जुन हिसाबले एउटा जुन संकल्प बोकेर जुन सपना बोकेर लागिरहेका छौँ, त्यसमा चाहिँ स्थानीय सरकारले कमसेकम यो प्रयत्न गरे यसलाई सकारात्मक एउटा चाहिँ सूचकको रूपमा लिनु।
कृषि पेसाबाट किसान पलायन हुनबाट रोक्न गुरु किसान छनौटले सघाउ पुग्ने जनाइएको छ। गुरु किसान व्यवस्थापन कार्यविधि निर्माण गरी अघि बढेको गाउँपालिकाले सोही आधारमा कम्तीमा 300 गुरु किसान प्रवर्धन गर्ने लक्ष्य लिएको छ। किसानहरूले कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै गुरु किसान सूचीमा दर्ता हुने रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबोले बताउनु भएको छ।
उहाँहरूलाई गुरु किसानको संज्ञा दिनुपर्छ भनेर गुरु किसानलाई हामी मुख्य केन्द्रबिन्दुमा राखेर उत्पादनको कार्यक्रमलाई अगाडि बढाउने गरी उत्पादनको लिएका छौँ।
रोङ गाउँपालिकाले यसअघि गुन्द्रुक, मह, बेसार, तिते करेला र सिस्नो लगायतका स्थानीय कृषि उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गरी नमूना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हिजो पेश भएको घिसिङको रिट निवेदन आज दर्ता भएको हो। रिटमा भोलि सुनवाई हुनेछ। राष्ट्रिय मानवाधिकार आयोगले आफ्ना मागहरू राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपील गरेको छ। आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनैतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनैतिक दल र संगठनहरूले भोलि उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको प्रति ध्यानाकर्षण जनाउँदै अपील गरेको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुन आग्रह गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथमिकताका विषयमा धादिङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग छलफल गर्नुभएको छ। सिंहदरबारमा आज भएको छलफलमा जिल्लाका 2 नगरपालिका र 11 गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र डाक्टर राजेन्द्र प्रसाद मिश्र लगायत सहभागी हुनुहुन्थ्यो। छलफलमा मन्त्री अधिकारीले सरकारवाला सबैको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथमिकता तय गरेको बताउनुभयो। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपालको अर्थराजनीति गम्भीर संकटमा रहेको बताउनु भएको छ। आज दाङको घोराहीमा आयोजित कार्यक्रममा उहाँले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखा परेका समस्या समाधान हुने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले व्यावसायिक वैचारिक र सांगठनिक काममा सक्रिय हुन नयाँ कमिटिलाई आग्रह गर्नुभयो। यही चैत 10 बाह्र गतेसम्म विराटनगरमा भएको चौतारीको 10 राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटि चयन भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा गत 24 घण्टामा 25 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलले गत एक वर्षभन्दा बढ़ी समयदेखि गरेको कार्यवाहीमा हालसम्म 50,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। इजरायल र गाजा बीचको द्वन्द्व रोक्न विकसित देशहरूले वार्ताको पहल गरे पनि हमासको नियन्त्रणमा रहेका व्यक्तिहरू रिहा नभएसम्म कार्यवाही जारी राख्ने इजरायलले स्पष्ट पारिसकेको छ। यसैबीच इजरायलले सिरियाका विभिन्न शहरहरूमा पनि आक्रमण शुरू गरेको सिरियाली संचार माध्यमहरूले जनाएका छन्। इजिप्टको लाल सागरमा पर्यटक पनडुब्बी डुब्दा 6 मृत्यु भएको छ। लाल सागर प्रशासनद्वारा जारी विवरण अनुसार आपतकालीन टोलीले 29 बचाउन सफल भएका थिए। पनडुब्बीमा करिब 40 पर्यटक रहेका र तिनीहरू सबै रूसका नागरिक रहेका अधिकारीहरूले जनाएका छन्। पनडुब्बी के कारणले डुबे भन्ने बारे अझै स्पष्ट हुन सकेको छैन। पर्यटन इजिप्टको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र हो, तर धेरै कम्पनीहरूले द्वन्द्वका कारण लाल सागरमा यात्रा सीमित गरेका छन्। दक्षिण कोरियाको दक्षिण पूर्वी क्षेत्रमा लागेको डडेलोमा परे मृत्यु हुनेको संख्या 27 नागेको छ। आगलागीका कारण धेरै वन जंगल क्षेत्र नष्ट हुनका साथै 10,000 मानिस विस्थापित भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुने मध्ये धेरैजसो 60-80 वर्ष उमेर समूहका रहेका छन्। मार्च 21 शुरू भएको डडेलो धेरै सुक्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढ़ाएको हो। डडेलो नियन्त्रणका लागि हजारौं संख्यामा अग्नि नियन्त्रक र सैनिकहरू खटाइएको छ। दक्षिण कोरियामा डडेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले संघीयताको मूल मर्म र भावना, संघ प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिका अनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीनै तहका सरकार बीचको समन्वय र साझेदारीलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री पौडेलले 3 करोड़ भन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गर्नुभयो। 2 अघि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल गरी बजेट विनियोजनका साथै पूँजीगत खर्चमा विशेष ध्यान दिन आग्रह गरेको थियो। अर्थ मन्त्रालयले आगामी बजेटका सम्बन्धमा 16 मन्त्रालयसँग छलफल गरिसकेको छ भने बाँकी मन्त्रालयसँग पनि छलफल गर्ने कार्यक्रम छ। लगानी र प्रतिफल सुनिश्चित भएका भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन्। भारतस्थित नेपाली राजदूतावास र भारतीय हरित ऊर्जा महासंघको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानको संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित नेपाल भारत इनर्जी समिटमा सहभागी भारतका व्यावसायिक घरानाले नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड़ दिएका हुन्। भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारत बीच 1,000 विद्युत आदान प्रदानको संरचना तयार भइसकेको र 8,000 विद्युत आदान प्रदान गर्ने क्षमताका 4 प्रसारण लाइन निर्माणाधीन भएकाले नेपालमा उत्पादित विद्युत भारत निर्यातका लागि समस्या नहुने बताउनुभयो। भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् 2035 28,500 विद्युत उत्पादनको लक्ष्य प्राप्तिका लागि दूतावासले सम्मेलन आयोजना गरेको बताउनुभयो। चालू आर्थिक वर्षको 8 बंगलादेशबाट 2,96,91,00,000 मूल्य बराबरका माल सामान आयात भएको छ भने 27,68,00,000 मूल्य बराबरको सामग्री बंगलादेश निर्यात भएका छन्। काकटभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुभाष पाण्डेका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै 1,60,00,00,000 बराबरको अप्रशोधित जुट आयात भएको छ। यो साता कारोबारको अन्तिम दिन पुँजी बजारमा उल्लेख्य सुधार देखिएको छ। बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 41.43 अंकले बढ़ेर 2663.30 कायम भएको छ। अब खेलकुद समाचार।
नेपाल एएफसी महिला एसिया कप 2026 छनौटको समूह एफमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहिबार सार्वजनिक गरेको ड्र अनुसार समूह एफमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। यो समूहका खेल उज्बेकिस्तानमा हुनेछ। छनौटका खेलहरू जुन 23 जुलाई 5 हुनेछ। छनौट चरणमा 34 टोली प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। दुई समूहमा 5 र 6 समूहमा 4 टोली छन्। प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउनेछन्। नेपाली युवा क्रिकेट टोलीले एक खेल अगावै दिल्ली U19 टोली विरूद्धको अभ्यास श्रृंखला आफ्नो पक्षमा पारेको छ। वीरगंजको नारायणी क्रिकेट मैदानमा बिहिबार सम्पन्न दोस्रो खेलमा नेपालले 102 रनको फराकिलो जित दर्ता गर्यो। जितसँगै नेपालले 3 खेलको श्रृंखला 2-0 अग्रता लिएको छ। पहिलो खेलमा नेपाल 5 विकेटले विजयी भएको थियो। नेपालले प्रस्तुत गरेको 193 रनको लक्ष्य पछ्याएको दिल्ली 30.4 ओभरमा 90 रनमै समेटियो। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 192 रनको युगफल तयार पारेको थियो। श्रृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ। विभागीय डर्मीमा नेपाल पुलिस क्लब विरूद्ध 4 विकेटको जित निकाल्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जितसँगै आर्मीले 9 खेलमा 16 अङ्क जोड्यो। पहिलो पराजय बेहोरेको पुलिसको पनि समान खेलबाट 16 अङ्क नै रह्यो। समान अङ्क भए पनि नेट रन रेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगे। भैरवाको स्ट्राटेक ओभलमा पुलिसले प्रस्तुत गरेको 149 रनको लक्ष्य आर्मीले 41 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो। अर्को खेलमा मधेस प्रदेशले सान्त्वना जित दर्ता गरेको छ। मधेसले लीग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरूद्ध 4 विकेटको जित निकाल्यो। जितसँगै 9 खेलमा 8 अङ्क जोडेको मधेसले सातौं स्थानमा रहेर लीगको अन्त्य गरेको छ। पराजित बागमती समान खेलबाट 8 अङ्कका साथ चौथो स्थानमा रह्यो। सिद्धार्थ नगर क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको 260 रनको लक्ष्य मधेसले 46.1 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। साथै उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस र दिपायलको अधिकतम 37 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षसम्म पुर्याउन पूर्ण सहयोग रहने तीन दलका शीर्ष नेताको प्रतिबद्धता। प्रतिपक्षी दलहरूद्वारा संघीय संसदको बैठक सञ्चालनमा अवरोध। विपक्षीले अनावश्यक अत्तो थापेर सदन अवरूद्ध गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी। सबै पार्टी र सरकारवालासँगको छलफलपछि सहमतिको वातावरण बनाएर संविधान संशोधन गरिने गृहमन्त्री रमेश लेखकको भनाई। र इजरायली आक्रमणमा परि गाजामा 25 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
नमस्कार। कार्यक्रम घटना र विचारमा हार्दिक स्वागत छ। म बेन्जु सुवेदी। राष्ट्रिय गतिविधि र विविध घटनाक्रमको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले रेडियो नेपालबाट साँझ 7 बजेको समाचारपछि सुन्न सक्नुहुनेछ। साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ। रेडियो नेपालको अनलाइन न्यूज पोर्टल www.onlinerediorepal.com